الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. دعوت پروگرام کے نئے ایپیسوڈ کے ساتھ آپ کی بارگاہ میں حاضر ہیں, اور جیسا کہ آپ جانتے ہیں یہ دعوت پروگرام جو ہے ان کے دیگر مقاصد میں سے ایک مقصد یہ بھی ہے کہ ہم بتانا چاہتے ہیں کہ اس طرح بھی دعوت کی جاتی ہے کہ دعوت کو کیوں نہ نیاز کا نام دے دیا جائے تاکہ یہ دعوت ہمارے لیے باعث اجر و ثواب بن جائے. ساتھ ہی جو فضول گوئی اور جس طرح کی گفتگو دعوتوں میں ہو رہی ہوتی ہے آپ جانتے ہیں, تو اس سے اجتناب کرتے ہوئے کوئی اچھی گفتگو, کوئی اچھے ٹاپک پہ گفتگو کی جائے جو ہمارا اور دوسروں کی اصلاح کا سامان بنے. تو ایک کاش کہ ایسا ہو جائے اس امید پر, اور یہی بتانے کے لیے بھی یہ پروگرام کیا جاتا ہے. تو بہرحال ہم جیسا کہ آپ جانتے ہیں کہ اس پروگرام میں جو ہے نیاز ہوتی ہے ایک بزرگ کی, تو پچھلی مرتبہ ہم نے امام احمد بن حنبل رضی اللہ تعالیٰ عنہ کی نیاز کی تھی. اس مرتبہ انشاءاللہ عزوجل چاروں آئمہ میں سے ایک امام کی نیاز کی جائے گی, وہ امام جن کا بڑا گہرا تعلق رہا ہے مدینہ منورہ میں. مدینہ منورہ میں ساری زندگی جنہوں نے گزاری, ایک لمحے کے لیے آپ کو مدینہ شریف سے باہر نکلنا گوارا نہ تھا, تو آپ سمجھ گئے ہوں گے میں کس مجتہد, کس امام کی بات کر رہا ہوں. انشاءاللہ عزوجل پروگرام کے آخر میں ان کا تفصیل سے ذکر کیا جائے گا. اس سے پہلے کہ ہم پروگرام کی جانب بڑھیں, اپنے مہمانان گرامی کی جانب بڑھیں, اس سے پہلے کہ ہم جس ٹاپک پہ بات کرنا چاہتے ہیں اس کی طرف آئیں, آئیے دیکھتے ہیں کہ ہمارے آصف بھائی کیا نیاز تیار کر رہے ہیں. السلام علیکم.
وعلیکم السلام
وبرکاتہ. کیسے ہیں آصف بھائی؟ خیریت سے ہیں؟ بڑی پیاری خوشبو آ رہی ہے, کیا بن رہا ہے؟
حضرت کوئلہ کڑھائی بنائی ہے.
کوئلہ کڑھائی, ماشاء اللہ. میرا خیال ہے پہلے بھی ایک
دفعہ بنائی تھی, ابھی آج.
کیا کوئلہ کڑھائی کی کوئی خاص بات؟
اس میں یہ ہے کہ اس کا ٹماٹر کو پہلے خشک کیا جاتا ہے تاکہ اس کی کھٹاس ختم ہو جائے, اس کے بعد جو ہے اس میں کڑھائی کا مسالہ جا رہا ہوتا ہے, پھر کوئلے کی بھاپ دی.
ہاں یہ ہے وجہ تسمیہ کوئلہ کڑھائی کے, پہلے کوئلے کا بھاپ دیا جاتا ہے. چلے ماشاء اللہ, بہت شکریہ, اللہ جزائے خیر عطا فرمائے. آئیے اپنے موضوع کی طرف آتے ہیں. انشاءاللہ عزوجل آج کا جو موضوع ہے, اس موضوع کو بتانے سے پہلے بڑا دلچسپ واقعہ آپ کی بارگاہ میں عرض کروں گا. احیاء العلوم میں ہے کہ ایک گناہگار شخص ایک عابد کو دیکھتا ہے. اچھا, وہ اتنے بڑے عابد ہیں کہ ان کے سر پہ بادل سایہ فگن ہے. گناہگار کا دل چاہتا ہے کہ میں بھی حضرت کی صحبت اختیار کر لوں. وہ جاتا ہے عابد کے قریب, تو عابد جو ہے حکارت سے اس کو دھتکار دیتا ہے. دور جائے گناہگار, حکارت سے دھتکار دیتا ہے. اس وقت کے نبی علیہ الصلوۃ والسلام کو وحی نازل ہوتی ہے کہ ان دونوں سے کہہ دو کہ اپنا عمل دوبارہ شروع کریں. ہم نے اس عابد کے سارے عمل ضائع کر دیے اور اس گناہگار شخص کے تمام گناہوں کو بخش دیا. اللہ اکبر, اللہ اکبر. کسی مسلمان کی بے عزتی, کسی مسلمان کو حقارت سے دیکھنا, تکبر کی وجہ سے کسی مسلمان کو حقیر سمجھنا, نیچا سمجھنا, نچلا سمجھنا, ہمارے نامہ اعمال کو برباد کر سکتا ہے. اس حکایت سے ہمیں سبق ملتا ہے. تو آج کا یہی موضوع ہے, حرمت مسلم. حرمت مسلم, ہر مسلمان عزت کا حقدار ہے, ہر مسلمان کی عزت ہے. اللہ تبارک و تعالیٰ عز و جل نے اسے حرمت دی ہے, اسے عزت دی ہے, اور ہم پر واجب ہے, ہم پر فرض ہے ہر مسلمان کی عزت کرنا. آج ہمارے معاشرے میں لگتا ہے اسے کوئی گناہ ہی نہیں سمجھا جاتا. ایک شخص جو تھوڑا کمزور ہو تو اسے دبلا دبلا کہہ کر پکارا جاتا ہے, کالا ہے تو ابے او کلوے, عجیب انداز سے پکارا جاتا ہے, ٹنگنے کو ٹنگنا کہہ رہے ہیں. تو جناب دفتروں میں دیکھتے ہیں, مکاتب میں دیکھتے ہیں, جہاں پر کئی لوگ جو ہیں امپلائیز ہیں, کئی لوگ نوکریاں کر رہے ہیں, ایک دوسرے کی مذاق اڑاتے ہوئے نظر آتے ہیں, نہ جانے کیا کیا کہہ رہے ہوتے ہیں. ابے یہ تو بہت ڈھیلا ہے بھائی, یہ تو کام ہی نہیں کرتا. اچھا سب کے بیچ میں کسی مسلمان کو اس طرح ذلیل کرنا گناہ کبیرہ ہے، اس کا دل دکھانا، اسے ذلیل کرنا، آج کا ہمارا یہی موضوع ہے حرمت مسلم۔ آئیے مہمانان گرامی کی طرف بڑھتے ہیں۔ ہمارے ساتھ ماشاءاللہ مدنی چینل کی جانی مانی شخصیت مفتی جمیل عطاری دامت برکاتہم العالیہ موجود ہے، اور ماشاءاللہ مولانا عمران مدنی ہمارے ساتھ موجود ہے، اور مدنی چینل کی جانی مانی شخصیت آپ نعتیں سنتے ہی رہتے ہوں گے ماشاءاللہ ہمارے صدیق عطاری ہمارے ساتھ موجود ہے، جو کہ انشاءاللہ نعتیہ کلام سنا کر ہمارے دلوں کو انشاءاللہ منور فرمائیں گے۔ تو میں مفتی صاحب کی طرف بڑھتا ہوں۔ مفتی صاحب یہ بتائیں کہ سرکار صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی سنت کریمہ کیا ہے اس باب میں کہ مسلمانوں کو عزت دینا، حرمت دینا؟
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے تو یہ کہ اللہ تبارک و تعالی قرآن پاک میں مسلمانوں کو بھی عزت والا قرار دیتا ہے، چنانچہ پارہ 28 سورہ منافقون میں اللہ تبارک و تعالی نے ارشاد فرمایا وَلِلَّهِ الْعِزَّةُ وَلِرَسُولِهِ وَلِلْمُؤْمِنِينَ، کہ اللہ تبارک و تعالی کے لیے عزت ہے، اس کے رسول کے لیے ہے، اور مومنین کے لیے عزت ہے۔ یعنی اللہ تبارک و تعالی تو ہے ہی عزت والا، اور اللہ تعالی نے اپنے محبوب کریم صلی اللہ علیہ وسلم کو بھی عزتوں والا بنایا ہے، اور سرکار دو عالم صلی اللہ علیہ وسلم کے دامن کرم کو جو مومن تھام لیتا ہے تو اللہ تعالی نے اس کو بھی سراپا عزت بنا دیا ہے۔ تو یوں کسی بھی شخص کے لیے یہ بات جائز نہیں ہے کہ وہ کسی مسلمان کو ذلیل کرے، رسوا کرے، اس کو کمینہ تصور کرے، حتیٰ کہ ایک قوم دوسری قوم، حتیٰ کہ عورتیں دوسری عورتوں سے، اسی طرح کچھ لوگ دوسرے لوگوں سے اپنے آپ کو بہتر سمجھیں اور دوسروں کو اپنے سے حقیر سمجھیں، یہ بھی اسلامی تعلیمات کے خلاف ہے۔ اللہ تعالیٰ نے ارشاد فرمایا یا ایھا الذین آمنوا لا یسخر قوم من قوم عسى ان یکونوا خیرا منہم، اے ایمان والوں، ایک قوم دوسری قوم کے ساتھ تمسخر نہ کرے، ان کا مذاق نہ اڑائے، ممکن ہے کہ وہ لوگ ان مذاق اڑانے والوں سے بہتر ہوں۔ ولا نساء من نساء عسى ان یکن خیرا منہن، اسی طرح عورتیں بھی دوسری عورتوں کے ساتھ مذاق نہ کریں، یعنی ان کی ہوٹنگ نہ کریں، ان کا مذاق نہ اڑائیں، کہ کہیں جن کا مذاق اڑایا جا رہا ہو ان مذاق اڑانے والی عورتوں سے بہتر ہوں۔ تو یوں آیت کریمہ کو اگر ہم دیکھتے ہیں تو ان سے مسلمان کا عزت دار ہونا، کہ مسلمان عزت کا حقدار ہے، کہ جسے رب عزوجل عزت والا قرار دے دے، تو اب اس عزت دار کو اگر کوئی ذلیل کرے گا تو پھر اس کا مطلب یہ ہوا کہ حقدار کو حق نہ پہنچانا، یہ اس کے ساتھ زیادتی ہے۔ اور یوں اللہ تبارک و تعالی نے جس طبقے کو یعنی مسلمانوں کو عزت والا قرار دیا ہے تو مسلمانوں کو بھی چاہیے کہ وہ ایک دوسرے کے ساتھ عزت کا معاملہ کریں، عزت دیں، تعظیم کریں۔ دوسرے لفظوں میں یہ کہ ہر ایک مسلمان دوسرے مسلمان کے ساتھ احترام کے ساتھ پیش آئے۔ ہمارے پیارے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم جو تمام نبیوں کے سردار ہیں، اللہ تبارک و تعالیٰ کے محبوب ہیں، آپ صلی اللہ تعالیٰ علیہ وسلم اپنے غلاموں کو کس طرح سے عزت سے نوازا کرتے تھے۔ ایک اسی ضمن میں بہت ہی پیارا واقعہ مکارم الاخلاق میں ایک واقعہ منقول ہے کہ ایک مرتبہ سرکار دو عالم صلی اللہ علیہ وسلم اپنے حجرہ مبارکہ میں صحابہ اکرام علیہم رضوان کے ساتھ جلوہ فرما تھے، اور شمع محفل ہیں، سرکار دو عالم صلی اللہ علیہ وسلم اور صحابہ پروانے ارد گرد بیٹھے ہوتے تھے، اور ہر ایک کی یہ چاہت ہوتی تھی کہ سرکار صلی اللہ تعالیٰ علیہ وسلم کے قرب میں بیٹھنے کی سعادت نصیب ہو۔ چنانچہ حضرت جریر بن عبداللہ رضی اللہ تعالیٰ عنہ بھی سرکار صلی اللہ تعالیٰ علیہ وسلم کی اس محفل میں شرکت کے لیے جب قریب آئے، حجرہ مبارکہ میں جب جانے کے لیے دیکھا تو حجرہ مبارکہ صحابہ کرام علیہم رضوان سے بھرا ہوا تھا، تو حضرت جریر بن عبداللہ یہ دروازے پر ہی بیٹھ گئے۔ اب سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وسلم نے جب یہ دیکھا کہ جریر دروازے پر ہی بیٹھے ہوئے ہیں تو آپ صلی اللہ تعالیٰ علیہ وسلم نے اپنی مبارک چادر کو لپیٹا، لپیٹنے کے بعد حضرت جریر بن عبداللہ کی طرف آپ صلی اللہ تعالیٰ علیہ وسلم نے اس کو اچھال دیا اور فرمایا کہ اسے بچھا کر اس کے اوپر بیٹھ جاؤ.
کیا بات.
اب ادھر حضرت سیدنا جریر رضی اللہ تعالیٰ نے دیکھ رہے ہیں کہ جو چادر سرکار صلی اللہ تعالیٰ علیہ وسلم کی ہے وہ آپ نے مجھے دی اور کہا ہے کہ اس پر میں بیٹھ جاؤں. تو حضرت جریر رضی اللہ تعالیٰ انہوں نے اس چادر کو ہاتھوں ہاتھ لینے کے بعد اب سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وسلم کی طرف سے یہ عزت افزائی والا جو معاملہ دیکھا کہ اپنے غلاموں کے ساتھ ایسی عزت کے اپنی چادر اس کو بچھانے کے لیے پیش کر رہے ہیں, تو آپ رضی اللہ تعالیٰ عنہ بے اختیار زار و قطار رونے لگے اور عرض کرنے لگے یا رسول اللہ صلی اللہ علیہ وسلم آپ نے مجھے عزت سے نوازا, اللہ تعالیٰ آپ کی عزتوں کو اور بڑھائے اور میری یہ مجال نہیں ہے کہ میں اس چادر کو استعمال کروں اور میں اس چادر کو بچھا کے اس پہ بیٹھ جاؤں. چنانچہ انہوں نے پھر بارگاہ رسالت صلی اللہ علیہ وسلم میں ہی وہ چادر پھر ادباً واپسی پیش کر دی. اس پر سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وسلم نے پھر ایک اپنی امت کو ایک تعلیم فرماتے ہوئے ارشاد فرمایا اذا اتاکم کریم قوم فاکرموہ, کہ جب تمہارے پاس کسی قوم کا عزت دار شخص آئے تو اس کی عزت کرو, اس کو تعظیم دو. تو اس پیارے ادا سے یہ بات سامنے ظاہر ہوتی ہے کہ سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم حضرت جریر بن عبداللہ جو اپنی قوم کے ایک عزت دار فرد ہیں جب وہ آ رہے ہیں, اگر وہ سرکار صلی اللہ تعالیٰ علیہ وسلم کے در دولت کے آستانے کے دروازے پر بھی بیٹھ رہے ہیں تو وہ مقام بھی عزت والا ہے, لیکن سرکار صلی اللہ تعالیٰ علیہ وسلم مزید چونکہ کمرے کے اندر جو موجود افراد ہیں ان کے مقابلے میں دروازے کی چوکھٹ پہ بیٹھنا یہ اس مقام کے مقابلے میں تھوڑا سا بظاہر کم ایک صورت تھی, لیکن آپ صلی اللہ تعالیٰ علیہ وسلم نے ان کو ایسی عزت افزائی کہ اپنی چادر جو اندر موجود افراد تھے ان کے لیے چادر نہیں تھی لیکن جو باہر دروازے پہ ہیں ان کے لیے اپنی چادر کو پیش فرما رہے ہیں. تو یہ آپ صلی اللہ تعالیٰ علیہ وسلم کا اپنے امتیوں کے ساتھ ایسا عزت افزائی والا معاملہ ہے, اور یہ حقیقت ہے کہ جب کوئی بڑا اپنے سے کم مرتبے والے کو عزت دیتا ہے تو اس چھوٹے کو ماتحت کو گویا کے پر لگ جاتے ہیں, گویا وہ ترقی کرنے لگتا ہے.
تو ایک طرف رسول اللہ صلی اللہ علیہ وسلم کا پاک سیرت دیکھتے ہیں, مبارک سیرت دیکھتے ہیں اللہ کے آخری نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم, اور دوسری طرف آج ہمارا معاشرہ اور ہماری حالت کیا ہے, ہم اپنے آپ پر غور کریں, کیا ہم مسلمانوں کو عزت دیتے ہیں, مسلمانوں کو اچھے القابات سے بات کرنا, آپ جناب کہنا یہ بھی اسی باب میں داخل ہے. اپنے بچوں کو سکھائیں بچپن سے, بچوں کو آپ کہہ کر مخاطب کریں تاکہ وہ بھی کل کو دوسروں کو بھی اور آپ کو بھی آپ کہنا سیکھیں, ورنہ عموماً بچوں کے سامنے گالیاں دی جا رہی ہوتی ہے, تو تڑاک کی جا رہی ہوتی ہے, پھر ہم امیدیں رکھتے ہیں یہ بچے بڑے ہو کر جو جناب آپ جناب سے بات, نہیں ایسا نہیں ہوگا. وہ ظاہر ہے کہ جو بچپن سے سیکھیں گے وہی جو ہے بڑے ہو کر انہوں نے کرنا ہے. تو اپنے بچوں کو تعلیم دینی چاہیے کہ مسلمانوں کی عزت کی جائے, ہر مسلمان کی عزت ہے, کسی کو حقارت کی نگاہ سے نہ دیکھا جائے. امیر ہونا غریب ہونا پیسہ یہ کوئی کسوٹی نہیں ہے, یعنی عام طور پہ ہمارے معاشرے میں امیروں کو تو بڑی عزت دی جاتی ہے, یعنی جو دور کے رشتے دار ہیں وہ بھی دوڑے, کھانسی آ گئی ایک ذرا چھینک کھالی وہ دور کے رشتے دار دوسرے شہر سے آ بٹکیں گے کہ حضرت ہم نے سنا تھا آپ کو چھینک آئی ہے, کیا ہو گیا, خیریت تو ہے. اور بیچارہ غریب وہ اگر کینسر کا مریض بھی ہو نا, ہاسپٹل پہنچ جائے تو بھی قریبی رشتے دار تک بھائی بہن ملنے نہیں آتے. تو یہ کوئی پیسہ کوئی کسوٹی نہیں ہے, ہر مسلمان کی عزت ہے, ہر مسلمان کی عزت نفس ہے, ہم پر واجب ہے احترام مسلم, ہر مسلمان کی حرمت کا خیال رکھنا, اور اس سے پیسوں کا رنگ و نسل کا کوئی تعلق نہیں. عمران بھائی آپ کیا فرماتے ہیں کہ آج ہمارے معاشرے میں کس طرح جو ہے یعنی احترام مسلم سے روگردانی کی جا رہی ہے, یعنی ایسے ذلیل کر دیا جاتا ہے مسلمانوں کو, کبھی اصلاح کی صورت میں, کچھ لوگ تو بڑے عجیب ہوتے ہیں, سب کے سامنے آپ کو کہہ دیں گے حضرت مولانا دیکھیں آپ عالم دین ہے صحیح ہے میں آپ کو بتا رہا ہوں ایسے کرتے ہیں, اب 10 لوگ سن رہے ہیں, سامنے والے کو ذلیل کر دیا سب کے بیچ میں, پھر کہتے ہیں نہیں بھائی میں تو حق بولتا ہوں, میں حق بولتا ہوں, میں منہ پہ بول سکتا ہوں, میں پیچھے سے بات نہیں کرتا سامنے کرتا ہوں. अच्छा सबके बीच में जलील हो रहा है सामने वाला, इनको कोई शर्मो हया नहीं है, बल्कि बोल रहे हैं बड़े फखर से इजहार किया जाता है, अरे मैं हक बोलने वाला हूँ। तो आप क्या फरमाते हैं इन हक बोलने वालों के बारे में?
असल में इस तरह की जो बात लोग करते हैं ना, वो बड़ा प्राउड फील करते हैं कि मैं तो वही बहुत काबिल हूँ, मैं तो बड़ा फख्र करता हूँ कि मैं तो देखो मुंह पे बोल देता हूँ, दिल में नहीं रखता बात।
बिल्कुल
ठीक है भाई, दिल में रखना एक बुरी बात है, आप दिल में नहीं रखते, अल्लाह का बहुत बड़ा एहसान है आप पर कि आपके दिल को अल्लाह ने साफ रखा हुआ है, लेकिन किसी के मुंह पर उसकी बेइज्जती कर देना, हर हक बात किसी चार लोगों के सामने बयान कर देना, ये जरूरी भी नहीं था, इस पर भी गौर करने की जरूरत है। यही बात जो आपने उसकी इसलाह की है चार लोगों के सामने, यही अगर उसकी इसलाह आप तन्हाई में उसके सामने कर देते तो वो बंदा आपसे मोहब्बत करने वाला हो जाता, वो समझता कि ये मेरा खैर खा है। अच्छा ऐसे लोगों से आपने देखा होगा कि बहुत सारे लोग ना कतरा के रहते हैं, दूर दूर रहते हैं, यार इनके सामने जाऊंगा ना इन्होंने वैसे ही कोई बात कर देनी है, बेइज्जती कर देनी है। तो भाई अपने आप को ऐसा बनाए कि लोग आपसे मिलने की कोशिश करें, लोग आपसे मोहब्बत करने लगे, लोग अपना खैर खा आपको समझें, और क्यों ना समझें कि हमें हमारे दीन ने हमें ये तालीम ये दी है कि अद्दीन उन नसीहा, दीन खैर खाही का नाम है मुसलमानों के लिए, और दीगर फिर हदीस की पूरी शरह है, पूरी हदीस इसके बारे में आई। तो बहरहाल ये जो हमारे माशरे के अंदर ये लोगों की इज्जत ना करना, इस तरह के मामलात हैं, इसकी एक वजह मेन ये हो सकती है कि हमें सामने वाले की अहमियत का नहीं पता। यानी अगर दुनियावी तौर पर हमारे सामने कोई ओहदेदार आ जाए ना, कोई वजीर मुशीर या दुनिया या कोई भी मनसब उसके पास हो, तो फिर तो बड़ी आवभगत होती है, क्योंकि जाहिरी मफाद उसके सामने नजर आ रहा होता है। लेकिन अगर यही मुसलमान का मकाम और मनसब पता चल जाए ना कि मुसलमान का मकाम अल्लाह के दरबार में कैसा है, तो फिर उसकी इज्जत करने का भी दिल करेगा। जैसे उलमा फरमाते हैं ना कि अगर कोई बंदा गुनाहगार है तो गुनाहगार बंदे से नफरत ना की जाए, बल्कि उसके साथ जो गुनाह चिपटा हुआ है ना, उस गुनाह से नफरत की जाए और कोशिश की जाए कि ये गुनाह किसी अंदाज से छोड़ दे, किसी तरीके से कोशिश करें कि गुनाह से ये बाज आ जाए। तो बहरहाल देखें, मुसलमान की इज्जत क्यों है? सिर्फ इसलिए कि उसके दिल में ईमान का नूर है, उसके दिल में मोहब्बत मुस्तफ़ा है, वो सरकार का दीवाना है, वो अल्लाह वहदहु ला शरीक को मानने वाला है, वो हुजूर का उम्मती है। अरे वो उम्मती के जिस उम्मत में होने की तमन्ना साबिका उम्मतें करती रहीं, अम्बिया तक के बारे में किताबों में आया कि वो भी तमन्ना करते रहे कि हुजूर अल्लाह के आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम की उम्मत में होने का शरफ मिल जाए। आज उन्हीं का उम्मती अगर आपके सामने खड़ा है तो हम क्या उसकी बेइज्जती करेंगे? हरगिज नहीं करना चाहिए। और देखें, एक मुसलमान की पहचान, अनीस भाई हदीस में क्या पहचान बयान की गई है, सुनन तिर्मिजी की हदीस मुबारक है, मेरे आका मदीने वाले मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, लैसल मुमिनु बित्तान, फरमाया मुसलमान ताना देने वाला नहीं होता। मुसलमान की शान नहीं कि वो किसी पर लानत करने वाला हो। वलल बजी, फरमाया मुसलमान को ये जेब नहीं देता कि वो नाजिबा गुफ्तगु करे। वलल फाहिश, और मुसलमान फोहश गुफ्तगु करने वाला नहीं होता। यानी ताना जनी करना, किसी पर लानत करना, इसी तरह नाजिबा गुफ्तगु करना, नामुनासिब गुफ्तगु करना और फोहश बात करना, ये मुसलमान का काम ही नहीं है, मुसलमान की शान ही नहीं है कि ये किए जाए। और इसके अंदर अगर देखा जाए तो अनीस भाई, ये चारों काम अगर कोई करता है, ताना देगा तो किसी की इज्जत खराब करेगा, किसी पर लानत करेगा तो भी अपनी इज्जत खराब करेगा या दूसरे की इज्जत खराब करेगा, नाजेबा गुफ्तगू करेगा तो खुद जो है वो बुरा बनेगा या दूसरे को भी बुरा बनाएगा, ठीक है, इसी तरह फोहश गुफ्तगु करता है तो भी इज्जतें खराब करता है। तो इसका मतलब ये कि मुसलमान की शान ये है कि वो तो लोगों की इज्जतों का मुहाफिज होता है, लोगों की इज्जतों का, मुसलमानों की इज्जतों की हिफाजत करने वाला होता है, ना ये कि मुसलमानों की इज्जत पामाल करने वाला हो, मुसलमानों की बेइज्जती करने वाला हो। बहरहाल मुफ्ती साहब मौजूद है, मजीद गुफ्तगु फरमाएंगे, दुआ करते हैं कि रब्बे करीम हमें भी कामिल मुसलमान बनाए।
आमीन आमीन। मुफ्ती साहब ये इरशाद फरमाएं कि हमारे यहाँ एक आम माशरे का मिजाज है, मैं थोड़ा सा शायद मौजू से हट रहा हूँ लेकिन हमारे यहाँ एक मिजाज है जनाब, दूसरों को जो है ना कोई गरीब की इमदाद करने के लिए आते हैं तो इमदाद कर रहे हैं, साथ में तस्वीर खिंचवा रहे हैं। अच्छा, उस गरीब के ऊपर बेचारे पर एक तो शर्मिंदा, कभी कभार इज्जत नफ्स जिनकी होती है वो बड़े शर्मिंदा होते हैं मांगते हुए। यानी किस तरह, यानी कुछ लोग, अभी जब ये कोरोना का मामला चल रहा था तो यकीन करें ऐसे ऐसे इज्जतदार लोग जो ज़कात दिया करते थे वो बेचारे आकर हमें अकेले में कहकर जाया करते थे कि यार अगर हो सके तो जो है ना हमारी कोई तरकीब बना देना, लेकिन बस किसी को पता ना चले। तो जाहिर है कि हर मुसलमान की इज्जत नफ्स है। तो हम माशरे में देखते हैं कि ये जो है ना दे रहे होते हैं किसी को, एक तो यानी आजकल पैसे निकलते नहीं हैं और जब निकलते हैं तो ख्वाहिश होती है कि सबको पता चले, और उसमें उस बेचारे, ये क्या मुसलमान को जलील करना नहीं है, जिल्लत की जगह पे खड़ा नहीं करना कि आप देते हुए तस्वीर खिंचवा रहे हैं?
उमूमी तौर पे जो इस तरह लेने देने के मामलों में जो तस्वीरें खिंचवा रहे होते हैं तो नीयतों पे मामला एक तो जाएगा कि इनकी नीयतें क्या हैं तस्वीर खिंचवाने वाले की। लेकिन जाहिरी तौर पे जो बात आप महसूस कर रहे हैं तो जाहिरी तौर पे देखने में ये आता है कि ये अंदाज कोई भला नहीं। हाँ, अगर आप एक चीज़ ये है कि भाई हमारा जो इदारा है ये इदारा गरीबों की इमदाद करता है तो इसलिए हमने तस्वीरें यूं ले लेते हैं ताकि लोगों का एतिमाद बहाल हो कि ये वाकईतन लेकर आगे मुस्तहकीन तक पहुंचाते भी हैं। और एक ये है कि माँ बदौलत दे रहे हैं और मुस्तहिक को भी सामने खड़ा किया हुआ है कि यूं खड़े हो, ये ले रहे हैं, ये दे रहे हैं। अब ये देने वाले की अपनी नीयत के ऊपर डिपेंड करता है कि ये किस नीयत से दे रहा है, लेकिन बिलउमूम यह अंदाज ये अच्छा नहीं है, मुनासिब नहीं है, इसकी कोई तहसीन नहीं की जाएगी। जो लेने वाला है उसके एहसासात को भी मजरू ना होने दें, ऐसा कोई अंदाज इख्तियार करें कि जिसमें वो अपने आप को अलग मखलूक ना समझे कि मैं एक अलग मखलूक हूँ और ये सब आके मुझे यूं तस्वीर खिंचवा के मुझे दिखा रहे हैं।
अच्छा मुफ्ती साहब, हमारे यहाँ शादी ब्याह में भी ये जो है ना भेदभाव किया जाता है कि जो अमीर आदमी है उसको अलग जगह बिठाया जा रहा है। अच्छा, अगर तो ये हो कि चले उलमा है, साहिब इल्म है, उनका हक है उन्हें बिठाया जाए अलग, इसी तरह जनाब खानदान के बड़े हैं, बुजुर्ग है, उनको अलग बिठाना वो भी हक है। कभी होता है कि VIP से मुराद ले लिया जाता है कि जो बिल्कुल करीबी रिश्तेदार है उनको अलग से आगे बिठाया, वो भी अलग है। लेकिन क्या इस तरह करना कि गरीबों को बिल्कुल इग्नोर कर देना और अमीरों को इज्जत का मकाम देना, ये कई जगहों पे, शादी ब्याह ही नहीं, कई जगहों पे ऐसा देखने में आता है, क्या फरमाते हैं आप?
इस मामले में जो अमीर तबका जो है उन्हें अपने अंदर तब्दीली लानी पड़ेगी। क्या आपने कभी किसी मस्जिद के अंदर ऐसा देखा है कि मस्जिद के सीधी तरफ अमीर खड़े होंगे सफों में और लेफ्ट साइड पे गरीब खड़े होंगे, या अगली सफें अमीरों की होंगी और पिछली सफें गरीबों की होंगी? ये जो 5 वक्त की नमाज है अनीस भाई, हम फजर से इशा इन 5 नमाजों में जो बाकायदा जमात के साथ नमाज पढ़ रहे होते हैं, यहाँ पर यह भी तय नहीं होता कि इस मकाम पर फजर मैंने पढ़ी है तो अब जोहर भी मैं ही पढ़ूंगा, तो
बिल्कुल
कोई भी मुसलमान आके वहाँ जमात में खड़ा हो सकता है। तो हमें होना यह चाहिए कि अगर दावत वगैरह का अहतमाम हो रहा है तो अमीर अपने अंदर से ये अमीरी का वस और गरीब को सामने रख के ये जो फर्क है ना ये अपने दिल के अंदर वो पैदा ना करें। ये अलग बात है कि जो साहिब खाना है वो अपने तौर पे अगर जो बहुत ज़्यादा अमीर मालदार बिलखसूस कारोबारी तबके से ताल्लुक़ रखने वाले लोग हैं उनको वो अलग जगह बिठाता है और बाकी अपने नॉर्मल रिश्तेदारों को अलग, तो उसका मामला अलग है। वो जहाँ चाहे मेज़बान अपने मेहमान को जहाँ चाहे बिठाए।
बिठाए। अच्छा, इसकी बेहतरीन मिसाल जैसा कि आपने नमाज फरमाया, एक ही सफ में खड़े हो गए महमूद और अयाज, ना कोई बंदा रहा ना कोई बंदा नवाज, बंदा और बंदा नवाज दोनों एक साथ खड़े हुए, इसका बेहतरीन मुजाहिरा हम हज उमरे में देखते हैं। बड़े बड़े मुल्कों के वजीर आए हुए होते हैं तो जनाब कोई बड़े चैंपियन पहलवान, तो क्रिकेटर, तो फुटबॉलर, तो ये तो वो, तो वो सब एक जैसे कपड़े पहन के एक साथ जो है वो तवाफ कर रहे हैं। सुभान अल्लाह, इसकी इसकी बेहतरीन मिसाल है और इस्लाम ने जो है इसको जो है इसका मुजाहरा करके दिखाया है कि हर मुसलमान की इज्जत और हुरमत है, उसका मुसलमान होना उसकी हुरमत का बाइस है, उसकी इज्जत का बाइस है। अच्छा इमरान भाई, आप क्या फरमाते हैं इस बारे में कि मुसलमानों को आमतौर पर इस्लाह के नाम पर या जनाब क्या कहते हैं ऑफिस में हम देखते हैं एक दूसरे को जलील किया जाता है और बड़े प्री प्लानिंग जलील किया जाता है कि भाई इसकी इज्जत जो है ना ज़रा सेठ साहब भी सुन लें या बॉस भी सुन लें।
देखिए ऑफिस के अंदर अगर देखा जाए ना तो थोड़ा सा जेलिसी का फैक्टर भी होता है कि अगर हम मनसब लोग हैं या कोई ऐसा है कि जो मज़ीद ऊपर जा सकता है तरक्की कर सकता है तो किसी को अच्छा नहीं लगता तो वो फिर उसकी तरक्की की राहों में रुकावटें डालता है और फिर चंद लोगों को अपना हम जहन भी बना लेता है, ऐसा भी सुनने में कभी आता है। तो बहरहाल ऐसा नहीं करना चाहिए। देखें इज्जत देना अल्लाह का काम है, रब्बे करीम ने फरमाया अल्लाह ही इज्जत देता है, अल्लाह ही की तरफ से जिल्लत होती है। तो बहरहाल अगर किसी को अच्छा मकाम व मनसब मिल रहा है तो अब उस पर रश्क करना चाहिए, न कि उस पर हसद करना चाहिए। अगर उससे हसद किया जाएगा तो हासिब जो है वो अपनी तबाही और बर्बादी कर बैठता है। अहादीस के अंदर हासिद के हवाले से, हसद करने के हवाले से बड़ी जो है वो इबरत नेक सजाएं और उसका अंजाम बहुत बुरा बयान किया गया है, अल्लाह हमें महफूज फरमाए। तो बहरहाल ऐसा नहीं होना चाहिए कि दूसरों की हम बेइज्जती करें या दूसरों को जो है हम तानो तशनी का निशाना बनाएं, बल्कि दूसरों की इज्जत करें। इंशाल्लाह दूसरों की इज्जत करना एक तो ये है कि नीयत महज इखलास के साथ अल्लाह की रजा हो कि मैं जब दूसरों के साथ ये कर रहा हूँ तो अल्लाह की रजा के लिए कर रहा हूँ। अलबत्त ज़िमनी फ़ायदे ये भी होंगे कि हमारी इज्जत भी बढ़ेगी।
बिल्कुल बिल्कुल, ये समझा जाए कि ये गुनाह नहीं, गुनाहों की माँ है किसी की तहकीर करना, किसी की तहकीर करना। तो मुसलमानों की तहकीर करते हुए हज़ार बार सोचना चाहिए कि कहीं ऐसा ना हो कि अल्लाह तबारक व ताला अज़्ज़ोजल इस गुनाह के सबब, किसी मुसलमान की तहकीर के सबब हमें हमेशा हमेशा के लिए बर्बाद कर दें। क्या फरमा?
हज्जतुल वदा का मौका है और सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम मीना में सहाबे कराम अली रिदवान को खुतबा इरशाद फरमा रहे हैं और सहाबे कराम अली रिदवान को मुखातब करके आप सल्लल्लाहु अलैहि वसल्लम ने एक सवाल फरमाया, अयु शहरिन हादा, ये कौन सा महीना चल रहा है। अब सहाबे कराम अली रिदवान को तो मालूम है कि ये ज़िलहिज्जा का महीना है, लेकिन अदबन खामोश रहे। और रिवायत में आता है कि सहाबे कराम अली रिदवान ने यह गुमान किया कि हो सकता है कि अब हुजूर इस महीने का नाम कोई तब्दील फरमाते हैं, तो इसलिए उन्होंने जवाब नहीं दिया कि ये कौन सा महीना है। फिर सरकार सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया अलैसा ज़ुल्हिज्जा, क्या ये ज़ुल्हिज्जा नहीं है। तो सहाबे किराम अलैहिम रिदवान ने अर्ज़ की कि या रसूलल्लाह क्यों नहीं, ये ज़ुल्हिज्जा ही का महीना है। इससे फिर सरकार आलम सल्लल्लाहु अलैहि वसल्लम ने फिर सवाल फरमाया अय्यु बलदिन हादा, ये कौन सा शहर है। तो इस पे सहाबे कराम अलैहिम रिदवान ने कहा वल्लाह व रसूलु आलम, कि अल्लाह और अल्लाह के रसूल ही बेहतर जानते हैं, मुमकिन है कि अब इस शहर का नाम तब्दील हो जाए। तो इसलिए सहाबे कराम अलैहिम रिदवान ने खामोशी इख्तियार की। तो आप सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया अलैसल बलदा, क्या ये मक्का नहीं है, जिसे बलदा भी कहा जाता था। तो फिर आप सल्लल्लाहु तआला अलैहि वसल्लम ने फिर एक और सवाल फरमाया अयु यौमिन हादा, ये दिन कौन सा है। तो इस पर फिर सहाबे कराम अली रिदवान ने अर्ज़ किया कि अल्लाह और अल्लाह के रसूल ही बेहतर जानते हैं। तो इस पर फिर सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया क्या ये यौम नहर नहीं है, यानी क्या ये 10 ज़िलहिज्जा नहीं है। तो सब सहाबे कराम अली रिदवान ने अर्ज़ किया कि या रसूलल्लाह जी हाँ, ये आज कुर्बानी का दिन है, यौम नहर है। तो इस पर फिर सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम ने ये जो सवाल किए थे सहाबे किराम अली रिदवान से कि कौन सा महीना है, ये शहर कौन सा है, ये दिन कौन सा है, तो जब सारे सहाबे किराम अली रिदवान मुतवज्जे हो गए कि ये दिन यौम नहर है, ये मकाम मक्का मुकर्रमा है और ये महीना ज़िलहिज्जा का है, यानी कितनी अजमतें, एक तो मुबारक मकान है, मुबारक महीना है, मुबारक दिन है, तो कितनी हुरमतों वाली ये मकामात भी हैं और औकात भी हैं। اب سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ بے شک جس طرح اس دن کی حرمت ہے یوم نہر کی، جس مہینے میں یہ یوم نہر ہوتا ہے، جس شہر میں تم اس وقت اس دن کو پا رہے ہو، تو جس طرح یہ تینوں چیزیں آج یوم نہر، شہر ذوالحجہ کا مہینہ اور مکہ مکرمہ، جس طرح تینوں حرمت والے ہیں، تو آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ تمہارے خون، تمہارے اموال اور تمہاری عزتیں بھی ایک دوسرے کے لیے حرمت والی ہیں۔ تو اس حدیث مبارکہ میں سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وسلم نے خطبۃ الوداع کے موقع پر مسلمانوں کے اوپر ایک دوسرے کے اموال، ایک دوسرے کی جانیں اور ایک دوسرے کی عزتوں کو پامال کرنے، اس کی حرمت کو بیان فرما دیا ہے۔ تو مفتی احمد خان نعیمی رحمت اللہ تعالیٰ علیہ فرماتے ہیں کہ حدود حرم میں جس طرح ایک نیکی ایک لاکھ کے برابر ہوتی ہے، ایسے ہی وہاں کا گناہ بھی ایک لاکھ کے برابر ہوتا ہے، یعنی اس مقام کی وجہ سے گناہ کی حرمت بڑھ جاتی ہے، گناہ کی شناعت و قباحت بڑھ جاتی ہے۔ تو نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے بھی مسلمانوں کی حرمت، مسلمانوں کی عزت، مسلمانوں کے اموال اور جان کی ایک دوسرے مسلمان کے اوپر حرمت کو اتنے واضح طور پہ بیان فرما دیا ہے۔ اور حدیث مبارکہ میں ایک اور فرمایا گیا، المسلم اخو المسلم، مسلمان مسلمان کا بھائی ہے، لا یظلمہ، وہ اس پہ ظلم نہیں کرتا، ولا یخذلہ، اور اس کو ذلیل و رسوا نہیں کرتا، ولا یحقیرہ، اور اس کو حقیر نہیں جانتا۔
اللہ اللہ، سبحان اللہ سبحان اللہ۔ تو یہ جو ہے ہمارا پیارا پیارا اسلام ہے جو ہمیں اکرام مسلم سکھاتا ہے، اور یاد رکھیے مسلمانوں کی تحقیر، مسلمانوں کو ذلیل کرنا ہمیں جہنم کا حقدار بنا سکتا ہے، یہ جہنم میں لے جانے والا کام ہے۔ مدنی چینل کے ناظرین، آپ نے گفتگو سنی اور بے شمار مدنی پھول آپ نے اس گفتگو میں چنے ہوں گے، اور ہماری اصلاح بھی ہوئی ماشاءاللہ اس پروگرام میں، اور اب ہم انشاءاللہ عزوجل نعتیہ کلام سنیں۔
نہ ہو آرام جس بیمار کو سارے زمانے سے، اٹھا لے جائے تھوڑی خاک ان کے آستانے سے، تمہارے تو وہ احسان اور یہ نافرمانیاں اپنی، ہمیں تو شرم سی آتی ہے تم کو دکھانے سے، زمین تھوڑی سی دے دے بہر مد پر اپنے کوچے میں، زمین تھوڑی سی دے دے بہر مد پر اپنے کوچے لگا دے میرے پیارے، میری مٹی بھی ٹھکانے سے، لگا دے میرے پیارے، میری مٹی بھی ٹھکانے سے، نہ پہنچے کچھ حسن عمل ہی ہے، نہ پہنچے ان کے قدموں تک، نہ کچھ حسن عمل ہی ہے، حسن کیا پوچھتے ہو ہم گئے گزرے زمانے سے، حسن کیا پوچھتے ہو ہمیں۔ جس بیمار کو سارے زمانے سے اٹھا لے جائے، تھوڑی خاک ان کے آستانے سے۔
ناظرین کرام، اب اس مبارک ہستی کا ذکر جن کی آج نیاز ہونی ہے، جیسا کہ پروگرام کے شروع میں میں نے عرض کی تھی، اہل سنت میں جو چار فقہ مذاہب ہیں اس میں ایک مذہب، مذہب مالکی کے مشہور امام، امام مالک رحمۃ اللہ تعالی علیہ کا انشاءاللہ عزوجل آج تذکرہ ہوگا۔ یہ وہ شخصیت ہے علماء میں جن کو عالم مدینہ کا مبارک خطاب دیا گیا۔ سیدنا امام مالک رحمۃ اللہ تعالی علیہ کی ولادت باسعادت درست ترین قول کے مطابق ماہ ربیع الاول 93 ہجری مدینہ منورہ میں ہوئی۔ آپ رحمۃ اللہ تعالی علیہ کا نام مالک اور کنیت ابو عبداللہ، آپ کا سلسلہ نسب یہ ہے کہ مالک بن انس بن مالک بن ابو عامر۔ آپ رحمۃ اللہ تعالی علیہ کے پردادا ابو عامر یمن سے مدینہ منورہ منتقل ہو کر نعمت اسلام سے سرفراز ہوئے اور صحابی ہونے کا شرف حاصل کیا۔ آپ رحمۃ اللہ تعالی علیہ کو امام الائمہ، عالم مدینہ اور امام دار الحجرہ کے القاب سے یاد کیا جاتا ہے۔ علامہ زرقانی رحمۃ اللہ تعالی علیہ فرماتے ہیں کہ سیدنا امام مالک رحمۃ اللہ تعالی علیہ نے 900 سے زیادہ علماء کرام سے علم حاصل کیا۔ تابعین و تبع تابعین علیہم رحمۃ اللہ تعالی المبین فرماتے ہیں کہ امام مالک رحمۃ اللہ تعالی علیہ وہ عالم ہے جن کی بشارت حضور سید المبلغین صلی اللہ تعالی علیہ وآلہ وسلم نے دی تھی، چنانچہ سیدنا امام ابو عیسیٰ محمد بن عیسیٰ ترمذی رحمۃ اللہ تعالی علیہ اپنی کتاب جامع الترمذی میں حدیث نقل فرماتے ہیں، علم منقطع ہو جائے گا تو عالم مدینہ سے زیادہ علم والا باقی نہ رہے گا۔ ایک اور حدیث شریف میں یوں ہے کہ عنقریب لوگ علم کے لیے سفر کریں گے تو عالم مدینہ سے زیادہ علم والا کوئی نہ پائیں گے۔ سیدنا ابو مصعب رحمۃ اللہ تعالی علیہ فرماتے ہیں کہ حضرت سیدنا امام مالک بن انس رضی اللہ تعالیٰ عنہ کے دروازے پر لوگوں کا ہجوم لگا رہتا اور لوگ بہت زیادہ بھیڑ کی وجہ سے طلب علم کے شوق میں ایک دوسرے سے لڑ پڑتے تھے، اس قدر اجدہام ہوا کرتا تھا۔ اور آپ رحمۃ اللہ تعالی علیہ اس قدر ادب فرمایا کرتے تھے مدینہ شریف کا کہ جب تک آپ حیات رہے آپ قضاء حاجت کے لیے مدینہ شریف سے باہر جایا کرتے تھے، اس قدر ادب مدینہ شریف کا، اور اس ڈر سے مدینہ شریف سے باہر نہ جاتے تھے کہ کہیں جو ہے مجھے موت مدینہ شریف سے باہر نہ آ جائے، تو پوری زندگی آپ نے مدینہ شریف میں گزاری۔ اور اس قدر ادب فرماتے تھے احادیث کا کہ ایک شخص آپ کی بارگاہ میں آیا اور حدیث سننے کا عرض کیا، آپ گئے، آپ نہائے، غسل کیا، آپ نے اچھے کپڑے زیب تن کیے، معطر ہوئے، عطر لگایا اور ممبر پر بیٹھ کر حدیث پڑھنا شروع کی۔ اس نے حدیث سنی، پھر عرض کی کہ آپ ایسے بھی سنا سکتے ہیں؟ آپ نے فرمایا کہ یہ میرے رسول صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا کلام ہے، تو اس کا ادب ہے۔ تو آپ اسی طرح آپ کی پوری حیات مبارکہ میں ملتا ہے کہ آپ اسی طرح ادب کے ساتھ حدیث بیان کیا کرتے تھے۔ سبحان اللہ، اس مبارک ہستی کا انشاءاللہ عزوجل آج جو ہے فاتحہ خوانی کی جائے گی انشاءاللہ عزوجل۔
اعمال کا میرے تو پہنچا ساری امت کو۔
صدیق بھائی فاتحہ۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین، اياک نعبد واياک نستعین، اهدنا الصراط المستقیم، صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین، آمین۔
الحمد للہ رب العالمین، والصلاۃ والسلام علی سید الانبیاء والمرسلین، یا رب العالمین بتوفیق رحمت للعالمین۔ ہمارا یہاں آنا قرآن و احادیث اور صحابہ کرام علیہم رضوان کی سیرت کے واقعات سننا اپنی بارگاہ میں قبول فرما، فاتحہ کا جو اہتمام کیا گیا، فاتحہ خوانی کی گئی، اس کو اپنی بارگاہ میں قبول فرما. یا رب العالمین، اس کا ثواب تیرے پیارے نبی صلی اللہ تعالیٰ علیہ وسلم کی بارگاہ میں نظر کرتے ہیں. حضور کو اس کا ثواب عطا فرما. تمام انبیاء کرام علیہم الصلاۃ والسلام، صحابہ کرام علیہم رضوان، اہل بیت اطہار، ازواج مطہرات، تمام ائمہ مجتہدین، امام اعظم، امام شافعی، امام مالک، امام احمد بن حنبل رحمہم اللہ کو اس کا ثواب عطا فرما. تمام سلاسل اولیاء قادریہ، چشتیہ، نقشبندیہ، سہروردیہ کے بزرگوں کو اس کا ثواب عطا فرما. یا رب العالمین، قیامت تک آنے والے تمام مسلمان مرد و عورتوں کو اس کا ثواب عطا فرما. یا رب العالمین، ہم سب کی بخشش و مغفرت فرما. امام مالک رحمت اللہ تعالی علیہ پر کروڑا رحمتوں کا نزول فرما. ان کا فیضان ہم سب کو، ہماری نسلوں کو عطا فرما. یا رب العالمین، امیر اہل سنت اور تمام علماء اور مشائخ اہل سنت کو قاضی عمر بالخیر عطا فرما. وصلی اللہ تعالی علی خیر خلقہ محمد وعلی آلہ وصحبہ اجمعین برحمتک یا ارحم الراحمین.
ناظرین کرام، اب اجازت چاہتے ہیں انشاءاللہ عزوجل اگلے ہفتے نئے پروگرام کے ساتھ، نئے موضوع کے ساتھ حاضر ہوں گے. وما علینا الا البلاغ.
ثواب اعمال کا میرے تو پہنچا ساری امت کو.